भाग एक कथा अध्याय एक। परमेश्वरले एउटा परिवार चाहनुहुन्थ्यो। मेरो पुरानो सोचाइमा परमेश्वर आकाशमा भएको एक अदृश्य पिता हुनुहुन्छ भन्ने जस्तो थिएन। परमेश्वर सृष्टिकर्ता हुनुहुन्थ्यो जो टाढा हुनुभएको शक्ति जस्तो। मलाई लाग्थ्यो उहाँले मलाई जान्नुहुन्छ र बाँकी अरू सबैलाई पनि। तर उहाँले मेरो बारेमा र अरूहरूको बारेमा के सोच्नुहुन्छ, यदि सोच्नुहुन्छ भन्ने केही थाहा थिएन। उहाँ हुनुहुन्छ भन्ने बारेमा मैले कहिल्यै शङ्का गरिनँ। जस्तो एउटा कोठामा वास्तविक उपस्थिति भएको जस्तो होइन। बरु परमेश्वर धेरथोर रूपमा कहीँ टाढाको एक अवलोकनकर्ता हुनुहुन्थ्यो, जसको ध्यान बेला बेलामा सायद कष्टको बेलामा मतिर हुन्थ्यो। मैले परमेश्वरलाई मसँग साथमा भएको रूपमा सोचिनँ। मेरो तर्फबाट परमेश्वर वास्तविक हुनुहुन्छ भन्ने स्वीकार गरेँ र उहाँ पराई हुनुहुन्छ भनी सोच्ने कुनै कारण थिएन। हो, ठिक त्यस्तै थियो। जस्तो एउटा भनाइ पनि छ, यदि सृष्टिभन्दा अलग छ भने सोचाइभन्दा पनि अलग नै हुन्छ। मैले परमेश्वरको बारेमा धेरै सिक्नु थियो। मैले उहाँको बारेमा नखोजेकोले मलाई लाग्थ्यो उहाँले पनि मलाई खोज्दै हुनुहुन्न। यदि कसैले मलाई सोधेको भए मैले भन्ने थिएँ परमेश्वरले अझ असलै गर्नु नै थियो। मलाई लाग्थ्यो मैले केही ठिक वा बेठिक गरिरहेको छैन जसले अझ ध्यान आकर्षण गरोस्। म गलत थिएँ। परमेश्वरले मलाई खोजिरहनु भएको थियो। केवल मलाई यो थाहा थिएन। मलाई अहिले थाहा छ परमेश्वरले मलाई खोज्नुहुन्छ, कारण यो उहाँको वास्तविक गुण हो कि उहाँ हामीलाई खोज्नुहुन्छ। उहाँले हामीलाई खोज्ने उहाँको स्वाभाविक गुण पनि हो। उहाँ हामीप्रति समर्पित हुनुहुन्छ। हामी परमेश्वरको बारेमा यी कुराहरू कसरी थाहा पाउँछौँ? यो प्रश्न म एकपटक भन्दा धेरै सोध्नेछु, यसकारण कृपया यसको आशा गर्नुहोला। एउटा उदाहरणबाट सुरु गरौँ। यो स्वाभाविक कुरा हो। हाम्रो स्वभावको एउटा अंश हामीले आफूले बनाएको कुराको बारेमा चासो लिन्छौँ। यदि त्यो कुराको निम्ति गम्भीर प्रयासको खाँचो छ भने वा अझ यो हामीले साँच्चै सोचेको विषय हो भने अझ बढी वास्ता राख्छौँ। यो स्वाभाविक कुरा हो कि हामीले बनाएको, प्राप्त गरेको वा विचार गरेको कुरालाई यदि कसैले ठट्टा गर्यो, भत्कायो वा आफ्नो दाबी गर्यो भने हामी रिसाउँछौँ वा दुखी हुन्छौँ। यस्तो भावना आउनु अस्वाभाविक होइन। त्यसरी नै बनाइएकाहरू भएका कारणले हामी यसरी महसुस गर्छौँ। हामी आफै सचेत छौँ। हामीले सबैको भित्री पाटोको बारेमा विचार गर्ने मानिसहरू भएका छौँ। हामी कुन कुराले पीडा वा दुःख ल्याउँछ भन्ने कुराको निम्ति हाम्रो बौद्धिकताको प्रयोग गरी हामी के चाहन्छौँ र कुन कुराले आनन्द ल्याउँछ त्यसको छनौट गर्छौँ। हामी उद्देश्यहीन वा अन्जानमा होइन तर जानीबुझी नै व्यवहार गर्छौँ। हामी तर्कसङ्गत र अन्तर्ज्ञानबाट सञ्चालित हुन्छौँ। यो किन र कसरी हुन्छ भन्ने कुराको उदाहरणहरू प्रशस्त छन्। हामीले सबैभन्दा कम महत्त्वका ठानेका विषयहरू पनि कुनै न कुनै कारणहरूद्वारा नै निर्देशित हुन्छन्। हामी हाम्रो दाँत नियमित ब्रस गर्छौँ किनकि हामी क्याभिटी वा दुर्गन्धित श्वास रुचाउँदैनौँ। हामी बिहान उठ्छौँ कारण हामी हाम्रो काममा जान्छौँ वा अझ हामी मनोरञ्जन गर्न चाहन्छौँ। हामी दाहिनेको साटो देब्रेतिर फर्कन्छौँ कारण हामी जाने स्थान हामीलाई थाहा छ। कतिपटक हामीले गरेका कुराहरूले खासै अर्थ राख्दैनन्, जस्तो सामाजिक सञ्जालमा कसैप्रति जनाइएको प्रतिक्रिया जुन त्यो व्यक्तिले कहिल्यै देख्दैनन्। यदि हामी हाम्रो केही इच्छा पुरा गर्न खोज्छौँ, आफू ठुलो पल्टिन वा कुनै पाठ सिकाउन, हामी अप्रिय काम पनि गर्छौँ कारण हामीलाई लाग्छ त्यसले केही राम्रो गरिहाल्छ कि। किन कोही खानाको परहेजमा अर्थात् डायटमा बस्छन्? हामी स्वभावैले उद्देश्य प्रेरित मानिसहरू हौँ, हामी उद्देश्य रहित होइनौँ। फेरि पनि यदि यसभन्दा उल्टो भयो भने त्यसले कुनै समस्या छ भन्ने कुराको सङ्केत गर्दछ। बाइबलको परमेश्वरले यस प्रकारको आचरण देखाउनुहुन्छ। परमेश्वरले जे गर्नुभएको छ त्यो कुरामा उहाँ रमाउनुहुन्छ। परमेश्वरमा कुनै पक्ष अधुरो भएको कारणले उहाँले मानिसलाई बनाउनु भएको होइन। उहाँ एक्लो हुनुहुन्थेन, उहाँ अपूर्ण हुनुभएको कारणले वा कुनै साथीको खाँचो भएको कारणले पनि होइन। परमेश्वरलाई केही खाँचो थिएन, हो उहाँ परमेश्वर हुनुहुन्छ। परमेश्वरले आफ्नो हातले बनाएका कुरामा उहाँ रमाउनुहुन्छ, यसकारण उहाँ बोल्नुभयो। परमेश्वरले सबैभन्दा बढी वास्ता गर्नुहुने कुरा चाहिँ बाइबलले भन्छ उहाँले आफू चाहिँ बनाउनुभएका उहाँका स्वरूपहरू हुन्। उत्पत्ति 1:26 त्यो चाहिँ तपाईँ र म हौँ, जहाँ हाम्रो कथा सुरु हुन्छ। हाम्रो कथा परमेश्वरले किन हामीलाई चाहनुहुन्छ भन्ने कथा, परमेश्वर हाम्रो सृजनहार हुनुहुन्छ भन्ने कुराबाट सुरु हुन्छ। यसलाई हामी सम्पूर्ण रूपमा बुझ्न त सक्दैनौँ, तर यसको सबैभन्दा आधारभूत तथ्य चाहिँ परमेश्वरले हामीलाई चाहनु भएको कारणले हामी यहाँ छौँ। परमेश्वरले त्यत्तिकै बिना कारण काम गर्नुहुन्न, उहाँले उद्देश्यसहित काम गर्नुहुन्छ। जब परमेश्वरले मानिसलाई बनाउँदै हुनुहुन्थ्यो, उहाँले आफूमा भएको कुनै अभावलाई पुरा गर्दै हुनुहुन्थेन। जान्नै पर्ने सत्यता, उहाँलाई हामी चाहिएको भएर होइन, तर पनि उहाँले हामीलाई बनाउनुभयो। उहाँले किन हामीलाई बनाउनुभयो भन्ने एउटै तर्कपूर्ण जवाब छ, हामीले आनन्द पाऊँ भन्ने हेतुले, र त्यसको साटोमा हामी उहाँमा रमाऊँ। उहाँले हामीलाई बनाउनुभयो। परमेश्वरले हामीलाई बनाउनुभएको कारणले बाइबलले यसलाई उहाँ हाम्रो पिता हुनुहुन्छ भनी बताउँदछ, र आदम पछिका मानिसहरू उहाँका छोराछोरीहरू हुन्। यसै कारण बाइबलले परमेश्वर र हाम्रो सम्बन्धलाई एक परिवारको रूपमा चित्रण गर्दछ। यो कुनै संयोग मात्र होइन। तर म यहाँ केही अघि बढ्न चाहन्छु। बाइबलमा भएको परिवार केन्द्रित भाषाको सन्दर्भलाई बुझ्नको निम्ति परमेश्वरले पृथ्वी र मानिसलाई बनाउनु भएको भन्दा पनि अघि गएर हेर्नु आवश्यक छ। यसले तपाईँलाई अचम्ममा पार्न सक्छ, तर परमेश्वर पनि त्यहाँ एक्लो हुनुहुन्थेन। परमेश्वरले आफ्नो एक्लोपनाको समाधानको निम्ति मानिसलाई बनाउनु भएको होइन। यसो भन्ने अर्को एउटा कारण पनि छ। बाइबलले भन्दछ परमेश्वरले पृथ्वी बनाउनुभन्दा पहिले अन्य बुद्धिमान प्राणीहरू बनाउनु भएको थियो। बाइबलले तिनीहरूलाई परमेश्वरका छोराहरू भन्दछ। हामी तिनीहरूलाई स्वर्गदूतहरू भन्दछौँ। अय्युबको पुस्तकले बताउँदछ जब परमेश्वरले पृथ्वीको जग बसाल्नुभयो तब परमेश्वरका छोराहरू आनन्दले कराए। अय्युब 38:4-7 उनीहरू त्यहाँ पहिल्यै थिए र उनीहरूले हेरिरहेका थिए। यो वाक्यांशको बारेमा सोच्नुहोस्, परमेश्वरका छोराहरू। यही हिब्रू शब्द छोराहरूको निम्ति पनि अनुवाद भएको छ, जसले छोराछोरीहरूलाई जनाउँदछ। परमेश्वरका छोराछोरीहरूले के जनाउँछ? परिवार। जब परिवारको कुरा गरिन्छ, तब तपाईँ छोराछोरी शब्दको प्रयोग गर्नुहुन्छ। अय्युब 38 अध्यायको पदहरू 4-7 खण्डमा परिवारले स्वर्गीय अलौकिक परिवारको विषयमा कुरा गरिरहेको छ। परमेश्वर अदृश्य क्षेत्रमा सृजना गर्नुभएको बुद्धिमान प्राणीहरूको पनि पिता हुनुहुन्छ। परमेश्वरको अलौकिक परिवार पहिल्यै थियो भन्ने सत्यताले परमेश्वरले उत्पत्तिको कथावस्तुमा पहिलो मानिसहरू आदम र हब्बालाई बनाउनु भएको अभिप्रायलाई बुझ्न अझ मद्दत गर्दछ। परमेश्वरको अलौकिक परिवारको साथै उहाँले मानवीय परिवार पनि चाहनुहुन्थ्यो। अदनको कथाले बताउने अविश्वसनीय कुरा त परमेश्वरले यी दुई परिवारहरू परमेश्वरको उपस्थितिमा सँगै रहेको चाहनुहुन्थ्यो। यसको अर्थ स्वर्गदूतहरू झैँ खासमा मानिसहरू पनि परमेश्वरको उपस्थितिमा उहाँसँगै रहनको निम्ति सृजिएका थिए। तर यो सबै हामीले कसरी थाहा पाउँछौँ? म फेरि पनि त्यहाँ जान्छु, एकपटक हेरौँ है त। बाइबलको पहिलो पुस्तक उत्पत्ति सृष्टिसँगै सुरु भएको छ। मानिसलाई आदम र हब्बा बनाउनु भएको समयसम्म आइपुग्दा परमेश्वरले सृष्टिको धेरै कामहरू गरिसक्नु भएको छ। कथाको पर्दा बिस्तारै यसरी खुल्छ। परमेश्वरले बोट बिरुवाहरू बनाउनुभयो, जीवहरू बनाउनुभयो, जमिनमा हुने जनावरहरू पनि उहाँले बनाउनुभयो। यीमध्ये कुनै पनि सृष्टि परमेश्वरसँग सम्बन्ध रहन योग्यका थिएनन्। उनीहरू परमेश्वरसँग वार्तालाप गर्न सक्दैनथिए। उनीहरू परमेश्वरसँग आफ्ना विचारहरू बाँड्न सक्दैनथिए। उनीहरू परमेश्वरलाई आभार प्रकट गर्न सक्दैनथिए। परिवारका सदस्यहरू एक अर्कासँग सम्बन्धित हुन्छन्। उनीहरू बुद्धि र भावनात्मक रूपमा एक अर्कासँग अन्तर्क्रिया गर्छन्। उनीहरू सम्बन्ध बनाउँछन्। उनीहरू जति शानदार भए पनि छोराछोरीहरूको भूमिका निभाउन सक्दैनन्। उनीहरू परिवारका सदस्य थिएनन्। परमेश्वरले उहाँको स्वरूपमा भएकाहरू सृजना गर्नु आवश्यक थियो। परमेश्वरले यही नै चाहनुहुन्थ्यो। परमेश्वरका स्वरूप र प्रतिरूपहरू। परमेश्वरले सबै प्रकारका बोट बिरुवाहरू र जनावरहरूले पृथ्वी भर्नु भएपछि परमेश्वरले अझ काम गर्न बाँकी थियो। परमेश्वरले नयाँ सृष्टिलाई उहाँको स्वरूप र प्रतिरूपमा बनाउन चाहनुहुन्थ्यो। उत्पत्ति 1:27। उनीहरू उहाँका पृथ्वीका परिवार हुने थिए। परमेश्वरको प्रतिरूप बाइबलमा भएको एउटा महत्त्वपूर्ण विचार हो। मानिस जाति परमेश्वर जस्तै हुनको निम्ति सृजिएका हुन्। परमेश्वरको प्रतिरूपलाई एउटा क्रियापदको रूपमा विचार गर्नुहोस्। जब तपाईँ यो विचार बुझ्नको निम्ति सही बाटोमा हुनुहुन्छ, हामी परमेश्वरलाई प्रतिबिम्बित गर्नको निम्ति बनाइएकाहरू हौँ। उहाँको छाया जस्तै, उहाँको प्रतिनिधि पात्रको रूपमा। परमेश्वरको प्रतिरूपको अर्थ के हो? उत्पत्ति 1:27 पदहरू 27 र 28 हामीलाई उत्तर दिन्छ। यसै कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। परमेश्वरले तिनीहरूलाई आशिष दिनुभयो र तिनीहरूलाई भन्नुभयो, फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ। समुद्रका माछाहरू, आकाशका पन्छीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर। परमेश्वरले उहाँको संसारको वास्ता आफै गर्न सक्नुहुने थियो। उहाँ परमेश्वर हुनुहुन्छ। उहाँको परिधिभन्दा बाहिर कुनै पनि कुरा छैनन्। तर यसको साटो उहाँले संसारमा एउटा परिवार सृजना गर्नुभयो। उहाँका छोराछोरीहरूको भूमिका परमेश्वरको सृष्टिको हेरचाह गर्नु थियो। यसको निम्ति उनीहरूको निरीक्षण हुने थियो र उनीहरूले मद्दत पनि पाउने थिए। सोच्नुहोस्, परमेश्वरले चाहनुभएको कुरा चाहिँ उहाँको संसारमा उहाँको प्रतिनिधि पात्रहरू। परमेश्वर आफैले आफ्नो निम्ति गर्न सक्नुहुने काम उहाँले मानिसलाई जिम्मा दिनुभयो। तर परमेश्वरले उहाँका सन्तानहरू उहाँसँगै सहभागी भएको चाहनुहुन्थ्यो। परमेश्वरको काम चाहिँ पारिवारिक काम हो। अदन केवल परमेश्वरको घर थिएन, उहाँको गृह कार्यालय पनि थियो। हामी परमेश्वरका सहकर्मी हुनको निम्ति बोलाइएका हौँ। परमेश्वरले कल्पना गर्नुभएको काम यस पृथ्वीमा मानिसले गर्न सक्छ भन्ने कुरा सुनिश्चित गर्नुभयो। उहाँले आफ्ना गुणहरू, उहाँका क्षमता र चरित्रहरू पनि उहाँसँगै बाँड्नुभयो, जस्तो बुद्धि र सृजनशीलता आदि। बाइबलले हामीलाई बताउँदछ कि मानिस चाहिँ परमेश्वर मुनिको अर्को प्राणी हो, अर्थात् परमेश्वरको छाया संस्करण। नयाँ संसारमा सहशासक, सहकर्मी भएर परमेश्वरसँग सहभागी हुनको निम्ति परमेश्वरले मानिसलाई उहाँको प्रतिरूपमा बनाउनुभयो। कल्पना गर्नुहोस्, परमेश्वर बारेको विचार केही कारणले महत्त्वपूर्ण छ। हामीलाई यसले एक सुरक्षित र शक्तिशाली पहिचान दिदछ। प्रत्येक मानिस जाति परमेश्वरको बालक र सहकर्मी होस् भन्ने परमेश्वरको सुरुको इच्छा थियो। परमेश्वरले मानिसलाई त्यसरी नै हेर्नुहुन्छ। हामीले पनि अरू मानिसहरूलाई यसरी नै विचार गर्नुपर्ने हो। हामी प्रत्येकले एक अर्कालाई एउटै परिवारका सहोदर सदस्य मानौँ भन्ने परमेश्वर चाहनुहुन्छ। परमेश्वरले उहाँको प्रतिरूपहरूलाई एउटा परिवारमा भएका सदस्यहरू झैँ समान हैसियतका देख्नुहुन्छ। जातीय विभेद, लडाईँ, झगडा आदि परमेश्वरले मानिस जातिको निम्ति तयार गर्नुभएका कुराहरू होइनन्। यी विद्रोह र पापका परिणाम हुन्। परमेश्वरले प्रेम गर्नुभएका मानिसहरूमा पापले ल्याएका परिणामहरूलाई उहाँ घृणा गर्नुहुन्छ। हामी आफू र अरूहरूमा पनि नैतिक पतन देख्दा हामीले यो कुरालाई याद गर्नु आवश्यक छ। कल्पना गर्नुहोस्, परमेश्वरले हामीलाई उद्देश्य पनि दिनुहुन्छ। हाम्रो एउटा मिसन अर्थात् ध्येय छ। प्रत्येक व्यक्ति, चाहे त्यो सानो होस् या ठुलो, कमजोर वा थोरै उमेरको, जे भए पनि अरूको जीवनको निम्ति केही भूमिका खेल्नुपर्छ। हामीले ध्यान लगाउने प्रत्येक कामले परमेश्वरको आदर गर्नुपर्छ र हामी सहकर्मी प्रतिरूपहरूले आत्मिक बोलावट पाउनुपर्छ। परमेश्वरको विचारमा पास्टर, सेवक वा पुजारीको भूमिका अरू बोलावटभन्दा ठुलो हो भन्ने होइन। हामी जसरी जिउँछौँ त्यसले कि त हाम्रो सहकर्मी प्रतिरूपधारीहरूलाई कसरी परमेश्वरसँग मिलापमा जिउने भन्ने आशिष मिल्छ वा नत्र उनीहरूलाई श्राप मिल्छ। हामीले जे गर्छौँ त्यसले खासमा अर्थ राख्छ, प्रायजसो सानो र नगण्य तरिकाले हो। त्यही कारणले मैले सुरुमा यसरी नै सोधेको थिएँ, परमेश्वरले के चाहनुहुन्छ? परमेश्वरले तपाईँ चाहनुहुन्छ। परमेश्वरले एउटा परिवार चाहनुहुन्छ। परमेश्वरले तपाईँले आफू को हो सो थाहा पाएको चाहनुहुन्छ र उहाँको निम्ति तपाईँको जीवनको मूल्य छ। तर यहाँ हामीले केवल सुरुवात मात्र गरेका छौँ। यस कथामा धेरै कुराहरू अझ बाँकी नै छन्। जीवनको हाम्रो संसारमा हो, हाम्रो आफ्नै घरमा पनि परमेश्वरको दृष्टि ठ्याक्कै देखिँदैन। कुनै कुराले यो सबै भत्काइदिएको छ। यदि परमेश्वरले झन्डै मानिस जातिलाई पुरै त्यागिदिनु भएको भए यो अझ हृदयविदारक हुने थियो।